الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم للفقراء الذين أحصروا في سبيل الله لا يستطيعون ضربا في الأرض يحسبهم الجاهل أغنياء من التعفف تعرفهم بسيماهم لا يسألون الناس إلحافا وما تنفقوا من خير فإن الله به عليم آج کی اس مبارک مجلس میں اصحاب صفہ یعنی صفہ کے رہنے والے صحابہ کے بارے میں ہم کچھ باتیں سنیں گے. مسجد نبوی شریف میں حضرت نبی کریم صلی اللہ علیہ وسلم کی قبر مبارک کی جو جالیاں ہیں اس کے پیچھے والے حصے میں یہ ایک چھوٹا سا چبوترہ یعنی اوٹلا بنا ہوا ہے. ابھی ریاض الجنہ میں جانے کا جو دروازہ ہے وہاں سے جب ہم داخل ہوتے ہیں تو سب سے پہلے یہ چبوترہ آتا ہے. اس کو صفہ کا چبوترہ کہتے ہیں. صفہ یہ مسجد کے اندر پیچھے کی طرف چھت بنی تھی, سیلنگ بنی ہوئی تھی, چھاپرا بنا ہوا تھا اور اس کی وجہ سے نیچے سایہ رہتا تھا. یہاں بہت سارے صحابہ کرام رضوان اللہ تعالی علیہم اجمعین رہتے تھے. نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے میں یہاں کون رہتے تھے؟ نمبر ایک, جن صحابہ نے ہجرت کی لیکن مدینہ آنے کے بعد جن کو مواخات یعنی بھائی چارے کے بندھن میں رشتے میں باندھا نہیں گیا وہ صحابہ یہاں رہتے تھے. گویا یہ ان کی رہنے کی ایک جگہ تھی مسجد میں. نمبر دو, جن لوگوں کے کوئی جان پہچان والے مدینہ میں نہیں تھے وہ بھی یہاں پر رہتے تھے. نمبر تین, جو صحابہ پراپر مدینہ کے ہیں لیکن ان کے پاس گھر نہیں ہے, مکان نہیں ہے, وہ بھی یہاں پر رہتے تھے. نمبر چار, کچھ انصاری صحابہ مدینہ کے اچھے کیپیبل تھے, گھر بار تھا لیکن اچھی نیت سے اچھے مقصد سے یہاں وہ رہتے تھے صفہ والے چبوترے پر. ان کا یہاں رہنے کا مقصد یہ تھا کہ ہر وقت نبی کریم صلی اللہ علیہ وسلم سے علم حاصل کرنا, دین سیکھنا. اس لیے کہ اللہ کے یہاں سے جو قرآن آتا تھا, کسی بھی وقت قرآن کی آیت آتی تھی تو نبی کریم صلی اللہ علیہ وسلم مسجد میں آتے تھے, صحابہ کو قرآن سناتے تھے, کوئی نئی بات آ گئی وہ صحابہ کو سناتے تھے, کسی بھی وقت حضور کی مجلس ہو جاتی تھی, حضور کا بیان ہو جاتا تھا, حضور کوئی مسئلہ بتاتے تھے کوئی بھی وقت پر. تو یہ صفہ کے چبوترے پر رہنے والے صحابہ فل ٹائم حضور کی نورانی باتیں سننے کے لیے تیار رہتے تھے. دوسرا ان کا مقصد تھا اللہ تعالی کی عبادت کرنا. مسجد نبوی سامنے چبوترا, ہر وقت وہاں رہتے, اللہ کی عبادت میں لگے رہتے تھے. تیسرا ان کا کام, کوئی دنیا کمانا نہیں, کوئی کاروبار نہیں, کوئی نوکری نہیں, 24 گھنٹے فل ٹائم یہ لوگ دین سیکھنے کے لیے وہاں پر رہتے تھے. آج بھی وہ برکتی جگہ مسجد نبوی شریف کے اندر موجود ہے. نئے نئے جو لوگ ایمان لاتے ان کو بھی وہیں پر رہتے تھے, باہر سے آنے والے مہمان کا ہم حضرت نبی پاک صلی اللہ علیہ وسلم کے پاس رہنے کے لیے آئے تم بھی وہیں رہو. تو وہ مہمان کھانا بھی تھا, مدینہ میں بے سہارا لوگوں کی سہارے کی جگہ بھی تھی, جن کا کوئی گھر نہیں ان کا گھر بھی تھا, کوئی بھی وہاں رہ سکتا تھا. اور نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ کو ان کا مانیٹر بنا دیا تھا. حضور کوئی ان سے کوئی کام ہو تو حضرت ابو ہریرہ کو کہتے, وہ لوگوں کو حضور کو کوئی بات کہنی ہو تو حضرت ابو ہریرہ بیچ میں واسطہ بنتے تھے. حضرت ابو ہریرہ ہر ایک کو جانتے تھے کہ کون کتنی عبادت کرتا ہے, کون کتنا علم حاصل کرتا ہے, کس کی کیا پوزیشن ہے, سب کی ڈیٹیل حضرت ابو ہریرہ کو معلوم تھی. یہ صحابہ کبھی کم ہوتے کبھی زیادہ ہوتے, اس لیے کہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس کوئی تقاضا آیا کہ قرآن سکھانے کے لیے بھیجو تو حضور ان میں سے بھیج دیتے تھے کہ جاؤ فلاں جگہ قرآن سکھانے جاؤ. तो कुरान सिखाने गए तो यहां तादाद संख्या कम हो गई। फिर किसी की शादी हो गई तो वो बीवी को लेकर घर चले गए तो संख्या कम हो गई। कोई सफर में गया तो तादाद कम हो गई। कोई गजवे में अल्लाह के रास्ते में जान माल लेके गया तो तादाद कम हो गई। तकरीबन 70 के आजू बाजू सहाबा वहां हर वक्त रहते थे, फुल टाइम वहां रहते थे, बदलते रहते थे लेकिन वहां रहते थे। और ये मदीना के अलग अलग फैमिली के अलग अलग कुटुंब के लोग थे। उसके अलावा मक्का से आने वाले बेसहारा भी वहां रहते थे और दूसरी जगह के लोग भी रहते थे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उनको अल औफाद कह कर के पुकारते थे। इसका मीनिंग होता है मिले जुले मिक्स लोग, कि इसमें हर तरह के मिले जुले मिक्स लोग वहां रहते थे। और दूसरी वजह ये थी कि ये जितने भी सहाबा यहां रहते थे उनके पास चमड़े का एक थैला होता था। जैसे हम कहीं मरकज पर रहने जावे, कहीं खानका में रहने जावे तो अपने साथ थैला लेकर जाएंगे। तो ये सुफ्फा के जो सहाबा थे उनके पास भी चमड़े का एक थैला रहता था। उस थैले में उनकी जरूरत का सामान रहता था और वहां फुल टाइम अल्लाह की इबादत में रहते थे। बड़े गरीब लोग थे ये, इतने गरीब थे कि पूरे बदन को ढांकने के लिए उनके पास कपड़े भी नहीं होते थे। ठंडी, मदीना की सर्दी बहुत भारी होती है, ठंडी ठंडी में, मदीना की गर्मी में कम कपड़े पर वो अपनी जिंदगी गुजारते थे। बहुत सारे सहाबा के पास एक चादर भी नहीं थी, ऐसी गरीबी में वक्त गुजारते थे। इतना छोटा कपड़ा होता कि यहां डूटी नाप से लेकर घुटने तक वो सतर छुपाते थे। नमाज पढ़ना हो, रुकू में जाना हो तो कपड़ा इनको फिट पकड़ना पड़ता था कि सतर खुल न जावे। ऐसी गरीबी में ये सहाबा यहां जिंदगी गुजारते थे। उनके पास खाने के लिए सिर्फ खजूर होती थी और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रोजाना इनको एक मुद खजूर देते थे। ये 525 ग्राम होती है। अब सोचो 525 ग्राम खजूर में 24 घंटे चलाना और कोई चीज रोटी चावल सालन गोश्त नहीं, 525 ग्राम लगभग खजूर मिलती थी, यानी एक शेर जितनी, और उसके अंदर पूरे 24 घंटे उनको गुजारना पड़ता था। एक मरतबा एक सहाबी सुफ्फा के नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आकर के कहा, हुजूर खजूर खाते खाते तो हमारे पेट में आग लग गई, क्योंकि खजूर गर्म चीज है, खजूर खाते खाते पेट में आग लग गई। जिन्होंने रमजान मक्का मदीना में गुजारा है वो जानते हैं, वहां इफ्तार में खजूर और दही दोनों मिलता है ताकि खजूर की गर्मी और दही की ठंडक लेवल हो जावे। और हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम खजूर और काकड़ी चिबड़े, ककड़ी चिबड़ा ये मिला के खाते थे ताकि खजूर में जो गर्मी है तो उधर ककड़ी के अंदर ठंडक है, दोनों का लेवल बैलेंस बराबर हो जावे। तो कहा हुजूर खजूर खाते खाते पेट में आग लग गई और खुनुफ यानी मामूली उनके पास खादी जैसे कपड़े की जो लुंगी कपड़े थे हुजूर फट गए, यानी हमारे हालत बहुत खराब हो गए। बस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अपने दिल पर ऐसा असर हुआ कि हुजूर मिंबर पर खड़े हो गए और ऐलान किया, अल्लाह की कसम अगर मुझे गोश्त और रोटी मिलती तो मैं तुम सुफा वालों को खिलाता। बात ये थी कि जिस तरह सुफा के सहाबा बड़ी भूख में गरीबी में दिन गुजारते थे, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को भी ऐसी गरीबी होती थी, घर में खाने का सामान नहीं होता था, गोश्त रोटी हुजूर के घर में भी हमेशा नहीं होती थी। एक सहाबी कहने लगे कि मैंने और मेरे साथी ने मेरे दोस्त ने 18 दिन ऐसे गुजारे हैं कि सिर्फ झाड़ के पत्ते हम खाते थे, झाड़ के पत्ते खाकर के हमने वक्त गुजारा। फिर हमारे अंसारी भाइयों ने हमें कुछ खिलाया पिलाया। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने घर में गरीबी फकीरी उसके बावजूद अपने घर में जो होता था वो खाना लाकर के इन सहाबा को खिलाते थे। एक खाना होता है जशीशा, गोश्त खजूर में रोटी मिला करके बनाते हैं। एक मर्तबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये भी खिलाया सहाबा को। हीसा होता है, खजूर आटा मक्खन मिला करके खिलाते हैं, वो भी हुजूर इनको खिलाते थे। कभी सरीद खिलाते थे, सरीद में ये होता है कि गोश्त का शोरबा बनाते हैं और उसमें रोटी तोड़ देते हैं फिर मिला करके खाते हैं। ऐसी चीजें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने घर से लाकर सुफ्फा के सहाबा को खिलाते थे। ये बहुत बड़ी बात थी कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के घर में कहीं से खाना आता, हुजूर अपने घर में कुछ बनवाते तो इन सुफ्फा के सहाबा को जरूर खिलाते थे लाकर के हुजूर। और ऐसे भी वो पड़ोस में करीब में ही थे, हवा मदीने पाक जाएंगे तो देखेंगे कि जहां हुजूर की कब्र मुबारक है वहीं हुजूर की तमाम बीवियों के रूम थे, वहीं हुजूर का मकान था, और उसके थोड़ा पीछे जाएंगे अपनी सैन जितना वुजू खाने जितना तो वहां ये सुफा वालों का चबूतरा है बिल्कुल करीब में। तो ये हुजूर के पड़ोसी भी हो गए, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उनको घर से ला करके खिलाते थे। एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जौ बारली पकाए हुए प्लेट में लाए और ये सुफ्फा के सहाबा के सामने हुजूर ने रख दिया और हुजूर ने फरमाया, उस अल्लाह की कसम जिसके कब्जे में मेरी जान है, इस प्लेट में तुम खाना देख रहे हो ना, बस इतना ही खाना आज रात तुम्हारे नबी के घर में है। गोया जो था वो भी हुजूर ने लाकर के उन सुफ्फा के सहाबा के सामने रख दिया। इससे ज्यादा हुजूर के घर में भी खाना नहीं होता था। कभी कभी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम एक तरतीब बना देते, बहुत अच्छी तरतीब है ये, देखा कि बहुत दिन हो गए ये सुफ्फा के सहाबा को खाना नहीं मिला तो हुजूर ऐलान करते, कितना प्यारा ऐलान करते, मन कान इंदहु तो आमुसनैन फल यजहब बिसालिस وَإِنْ أَرْبَعٌ فَخَامِسٌ أَوْ سَادِسٌ. کتنی اچھی ترتیب کا حضور اعلان کر دے کہ جس کے گھر میں دو آدمیوں کا کھانا ہے وہ صفہ والوں میں سے ایک صحابی کو لے جاوے, دو میں ایک تیسرا کھپ جائے گا. کسی کے گھر میں چار آدمی کا کھانا ہے تو ایک کو لے جاؤ یہ صفہ کے صحابہ میں سے, چار میں ایک پانچواں کھپ جائے گا. جس کے گھر میں پانچ آدمی کا کھانا بناؤ کا صفہ کے صحابہ میں سے ایک کو لے جاؤ, پانچ میں چھٹا کھپ جائے گا. اس طرح نبی پاک صلی اللہ علیہ وسلم صحابہ کو باقاعدہ تشکیل کرتے تھے کہ جس کے گھر میں جتنا کھانا پکا ہو وہ اکات آدمی کو ساتھ لے جاؤ, سیٹنگ ہو جائے گی, برکت ہو جائے گی. اور اس طرح حضور ان صحابہ کو کھانے کے لیے لوگوں کے گھر بیچتے تھے. یہ ترتیب ہمیں بھی اپنانی چاہیے. کبھی مسجد میں کوئی مسافر آ گیا, کوئی سفیر بیچارہ چندے والا آ گیا, کوئی غریب علاقے کی جماعت آ گئی, اچانک آ گئی, تو پھر اس طرح سیٹنگ کر لو کہ بھائی اپنے گھر میں دو آدمی کا تو بنا ہے نہیں, ایک کھپ جائے گا. چلو یہ حضور والی ترتیب ہے, ایک کو سیٹ کر لو اس کے اندر. چار آدمی کا بنا ہے ایک دو کو سیٹ کر لو, ہو جائے گی برکت. اس طرح یہ سیٹنگ کرنے کی برکت سے کتنے لوگوں کا بیچاروں کا کھانے کا مسئلہ حل ہو جاتا ہے. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم ان صفہ کے صحابہ کے لیے باقاعدہ اعلان کرتے تھے, تشکیل کرتے تھے اور کہتے تھے کہ بھائی اپنے اپنے گھر ایک ایک دو دو کو لے جاؤ اور لے جا کر کے کھلاؤ. اور نبی کریم صلی اللہ علیہ وسلم دودھ بھی ان کو پلاتے تھے. حضور پاک صلی اللہ علیہ وسلم کے پاس دودھ والے جانور تھے, تو حضور ان صحابہ کو دودھ پلاتے تھے کہ لو میرے جانوروں کا دودھ آیا ہے, صفہ کے صحابہ کو پلاؤ, ان سے بیچاروں کی بھوک بھرے گی. یہ بیچارے بھوکے رہتے تھے. حضرت معاویہ ابن الحکم رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ ایک دن میں نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ صفہ کے چبوترے پر تھا. حضور نے تشکیل کی اور انصاری صحابہ کو کہا ایک ایک دو دو تین تین جتنا لے جا سکے لے جاؤ ان صحابہ کو گھر اور کھلاؤ. سب چلے گئے تو آخر میں چار صحابی باقی رہ گئے, اور نبی کریم صلی اللہ علیہ وسلم پھر حضور ان چاروں کو اپنے گھر لے گئے اور ماں عائشہ رضی اللہ تعالی عنہا کو فرمایا یا عائشہ اشینا, عائشہ یہ چار ہیں, پانچویں تمہارے شوہر اللہ کے نبی ہے, جو ہو ہم کو رکھ دو کھلا دو ہم کو. آپ سوچو کہ انصاری صحابہ کو حضور نے تشکیل کر کے ایک ایک دو دو تین تین صحابہ کو صفہ سے لے جانے کے لیے کہا, اور اخیر میں جو چار بج گئے چاروں کو حضور اپنے گھر لے آئے کہ ان کو میں اپنے گھر میں کھلا دوں گا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اتنے بڑے آدمی, امت کو ان کی برکت سے سینکڑوں حدیثیں ملی, سب سے زیادہ حضور کی مبارک حدیثیں حضرت ابو ہریرہ نے امت کو پہنچائی, وہ بھی وہیں رہتے تھے. حضرت ابو ہریرہ کہتے ہیں ایک دن تین ایک مرتبہ تین دن ایسے ہو گئے کچھ نہیں ملا کھانے کو, تین دن کچھ نہ ملا, تو میں اپنے صفہ چبوترے پر جانے کے لیے گئے نکلا, چلتے چلتے گر گیا کمزوری کی وجہ سے, پھر تھوڑا چلا گر گیا. لوگ آپس میں بات یوں کرنے لگے, بچے خاص طور پر, ابو ہریرہ کو पागलपना हो गया कि थोड़ी थोड़ी देर में नीचे गिर जाते हैं। जब मैं सुफा पर पहुंचा, गिरते पड़ते उठते, तो देखा कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम घर से एक सरीद का प्याला लाए। सरीद बहुत अच्छा खाना है, घरों में पकाया करो। हुजूर घर से सरीद का प्याला लाए और सुफा के सहाबा को खिला रहे हैं हुजूर। तो मैं आकर के वहां इधर उधर घूमने लगा कि हुजूर मुझे भी देख ले रहे और मुझे भी खिलावे। लेकिन हुजूर तो वहां जो सहाबा सुफा के थे उन्हीं को खिला रहे हैं, मुझे बुलाते ही नहीं। खाना बिल्कुल खत्म हो गया। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम खड़े हो गए। अब देखा, अरे अबू हुरैरा बाकी है, उनको खाना नहीं मिला। तो जो प्याला था उसमें जरा 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 इधर उधर लगा हुआ था। तो जो जरा जरा इधर उधर लगा हुआ था, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने मुबारक हाथों से जमा कर लिया। और फिर हजरत अबू हुरैरा रदी अल्लाहु ताला अन्हों के सामने हुजूर ने रख दिया एक लुकमा। कहा, अबू हुरैरा बिस्मिल्लाह पढ़ के खाओ। हुजूर की नूरानी उंगलियों पर वो एक लुकमा था, एक लुकमा बर्तन में जरा जरा बचा हुआ जमा करके। अबू हुरैरा बिस्मिल्लाह पढ़ के खाओ। हजरत अबू हुरैरा कहते हैं, अल्लाह पाक की कसम, वो एक जो छोटा सा लुकमा था हुजूर की मुबारक उंगली पर था, मैंने लेकर के खाना चालू किया तो खत्म ही नहीं हो रहा है। मैं खा रहा हूं, खत्म ही नहीं हो रहा है। खाते खाते मेरा पूरा पेट भर गया, लेकिन वो लुकमा एक हुजूर की मुबारक उंगली का खत्म नहीं हुआ। मेरे दीनी भाइयों, खाने में छोटी छोटी चीज की भी कदर करो। अल्लाह ने हमको खाने पीने की बहुत नेमत दी है, एक एक दाने की कदर करो। बर्तन में एक दाना भी बाकी न रहे, पेट में जाना चाहिए। नीचे गिर जावे उठा करके पेट में रखो, जमा करके किसी गरीब को खिला दो। एक एक दाना जाए ना हो। गोश्त खाओ, हड्डी खाओ, तो हड्डी के ऊपर गोश्त है उसको दांत से अच्छी तरह खा लो, उसको ऐसे वेस्टेज नीचे मत फेंक दो। देखिए आप इस किस्से में पूरा खाना खत्म हो गया था, प्याले में जरा जरा बचा था उसको जमा किया और एक लुकमा तैयार किया। अल्लाह ने उस लुकमे में बिस्मिल्लाह और हुजूर की मुबारक उंगलियों की बरकत कि अबू हुरैरा का पूरा पेट भर गया। खाने की कदर करना सीखो, ये बहुत बड़ी अल्लाह ताला की नेमत है। और ये सहाबा ऐसे थे कि इनके पास जरूरत का सामान कम था, खाना पीना कम था, लेकिन लालच बिल्कुल नहीं थी। और अजीब चीज है कि जिनके पास कम होता है वहां लालच भी कम होती है, जहां ज्यादा होता है वहां लालच भी ज्यादा होती है। ये सुफा के सहाबा गरीब थे, उनके पास कुछ नहीं था, लेकिन इनके पास लालच नहीं थी। अल्लाह ने इनके दिल को लालच से पाक रखा था। और तमाम सहाबा जो सुफा पर रहते थे आपस में एक दूसरे का हक बराबर अदा करते थे, अच्छे ताल्लुकात, यानी इतने अच्छे ताल्लुकात कि कभी खाने में एक साहबी ने दो खजूर एक साथ खा ली तो सब साथियों को कहे, भाई मैंने एक साथ दो खजूर खाई है, अब आप लोग भी सब दो दो खाओ। ये नहीं कि मैं अकेला दो दो जल्दी जल्दी खा जाऊं। एक मरतबा एक साहबी ने दो खजूर खा ली तो सब साथियों को कहेंगे, आप लोग भी सब पहले दो दो खजूर खाओ। हर एक का ख्याल, हर एक के साथ अच्छा बर्ताव, इतना प्यारा इन लोगों का मोहब्बत भरा निज़ाम है। और मैंने अफ्रीका के सफ़रों में वहाँ के जो मकामी काले गरीब मुसलमान है उनमें देखा है कि आप उनको थोड़ा सा भी खाना दो तो वो अकेले नहीं खाएंगे, वहाँ जितने लोग हैं सबको एक एक लुकमा जितना भी जिसके हिस्से में आता हो तकसीम करके ही खाएंगे। ये नहीं कि थोड़ा आ गया तो मैं अपना पेट भर लूं बाकी सब भूखे रह जावे। ये सुफा के सहाबा की सिफात में से है कि जो मिला उसमें से सबका ख्याल, सबको थोड़ा थोड़ा करके वो खिलाते थे, इतने अच्छे इकराम और एजाज के साथ रहते थे। जब जन्नत की औरतों की सरदार हजरत फातिमा के यहां हजरत हुसैन पैदा हुए, कितना खुशी का मौका। तो हजरत फातिमा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को कहने लगी कि मुझे अकीका करना है, अकीका करना है। अकीका करना चाहिए, बच्चा पैदा होते ही सातवें दिन अकीका करो। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हुसैन का सर मुंडवाओ, बाल साफ कराओ, और उसके वजन के बराबर चांदी सुफा पे रहने वाले सहाबा में सदका कर दो। ये भी सुन्नत अमल है, समझो। हमारे यहां बहुत से लोग ये सुन्नत जिंदा नहीं करते। बच्चा पैदा होने के बाद अकीका करो, और अकीका करने के दिन बाल साफ करा के बाल का जितना वजन होता है इतनी चांदी या चांदी की जितनी कीमत बनती है इतने रुपये, ये सदका करना चाहिए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत हुसैन जब पैदा हुए तो हजरत फातिमा के पास ऐसा करवाया, उन्होंने चांदी के बाल के बराबर सदका किया और दो बेंडे अकीके के जबा किए। बच्चों की तरफ से दो बकरे जबा करने चाहिए, लड़की की तरफ से एक बकरी एक बकरा जबा करना चाहिए, और जो है खुद भी खावे गरीबों को भी खिलावे। तो हजरत हुसैन के बालों का सदका भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने सुफा के सहाबा को दिलवाया। और एक बड़ी बात, मदीना में 70 बड़े बड़े कारी सहाबा थे, कुरान के हाफिज, कुरान को खूब पढ़ने वाले। ये 70 आदमी ऐसे थे कि जो सुफा के सहाबा की बहुत खिदमत करते थे। ये 70 मदीना के हाफिज और कारी रात में कुरान पढ़ते थे, रात भर कुरान पढ़ते, कुरान की आयत के मायना मीनिंग को समझते, और सुबह में पानी भर के लाके मस्जिद नबवी शरीफ में रखते ताकि लोग वजू कर सके, पी सके। उस जमाने में नल और पाइप लाइन तो थे नहीं, दूर दूर कुएं से पानी भर के लाना पड़ता था। तो ये 70 हाफिज कारी मदीना के सहाबा ऐसे थे कि जो कुएं से पानी लावे मस्जिद नबवी शरीफ में रखे ताकि लोग वजू करे, पानी पीवे, लोगों को राहत मिले। फिर जंगल में जावे, जंगल में जाके लकड़ियां काटे, लकड़ियां काट के लाकर के बेचे, और बेच करके जो पैसे आवे उसमें से सुफा के सहाबा को खाना खिलावे। कितनी बड़ी खिदमत, रात को कुरान, सुबह में मस्जिद का पानी भरना, फिर बाद में लकड़ी काट के लाना और सुफा के गरीब सहाबा को खाना खिलाना, कैसी खिदमत करते थे। अल्लाहु अकबर। दौलत कमाओ तो उसमें ये नियत रखो कि दौलत कमा करके गरीबों को खिलाएंगे, ये दौलत जन्नत में ले जाने का जरिया बनेगी। खुद तो माशाल्लाह खूब खा रहे हैं, खाते रहेंगे, अच्छे घरों में रहते हैं, लेकिन गरीबों की भी अपनी इनकम में नियत करो کہ ہم جو کماتے ہیں کمائیں گے، غریبوں کا خیال کریں گے، ان پر خیرات کریں گے، دین کے کام میں لگائیں گے، تو انشاءاللہ ہمارا ثواب زیادہ ہو جائے گا. ان صحابہ کا 24 گھنٹے ایک کام، بس عبادت کرو، نبی پاک صلی اللہ علیہ وسلم کی حدیث سنو، حضور سے علم حاصل کرو، اور قیامت تک آنے والی امت کو پہنچاؤ. ہم یوں کہہ سکتے ہیں کہ مکہ المکرمہ کے اندر پہلا مدرسہ دار ارقم تھا، تو مدینہ منورہ کا پہلا مدرسہ صفا کا چبوترہ تھا. یہ صفا کا چبوترہ سمجھو کہ مدینہ منورہ کا پہلا مدرسہ تھا، اور وہاں سے علم کا نور پوری دنیا کے اندر پھیلا اور قیامت تک انشاءاللہ پھیلتا رہے گا. آج بھی وہ یادگار چبوترہ موجود ہے. اللہ مجھے اور آپ کو بار بار مدینہ پاک لے جاوے، وہ بار بار جانے کی جگہ ہے. تو وہاں جب زیارت کے لیے جائیں تو مسجد نبوی شریف میں وہ چبوترہ دیکھیں تو یاد آئیں گے کہ یہاں وہ صحابہ رہتے تھے جنہوں نے غریبی میں، بھوک میں، پریشانی میں علم حاصل کیا اور امت کو قرآن اور حدیث کی نعمت پہنچائی. اللہ ان صفا کے صحابہ کو جزائے خیر عطا فرمائے. جن صحابہ کی کھجوروں کی باڑیاں تھیں، تو جب کھجور پکنے کی موسم آتی تو وہ حضور نے ان کی تشکیل کی، اے باڑی والو، تمہاری باڑیوں میں کھجور پکی، ایک ایک جمکھا لاؤ اور لا کر کے یہ صفا والوں کے چبوترے کے پاس لٹکاؤ تاکہ یہ صحابہ اس میں سے کھجور کھا سکے. آج تک مسجد نبوی شریف میں وہ جگہ موجود ہے. کبھی ساتھ ہوئے مدینہ میں آپ کو انشاءاللہ دکھاؤں گا کہ یہ وہ جگہ ہے جہاں مدینہ کے باڑی والے صحابہ کھجور لا کر کے لٹکاتے تھے. وہاں ڈیزائن کھجور کے پتے کی بنی ہوئی ہے مسجد نبوی کی چھت میں. وہاں وہ کھجور لٹک جاتی تھی اور صفا کے صحابہ جن کو جیسی بھوک ایک ایک دو دو توڑ کے کھا کے اپنا گزران چلاتے رہتے تھے. الحمدللہ رب العالمین، سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللہم صل علی سیدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميل خيرات في الحياة وبعد الممات إنك على كل شيء قدير. يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا رحم الراحمين، يا رحم الراحمين، يا رحم الراحمين، وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم صل شان أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم إنا نسألك رضاك والجنة. اللهم إنا نسألك رضاك والجنة. اللهم إنا نسألك رضاك والجنة. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرماؤ، ہم سب کی مغفرت فرماؤ، اے اللہ تمام بیماروں کو شفائے کاملہ عاجلہ دائمہ مستمرہ عطا فرماؤ، ہر ایک کو برکت والی وسیع حلال روزی عزت سے عطا فرماؤ، جو جس الجھن میں ہے اس کو نجات عطا فرماؤ، ہر ایک کی جائز مرادیں اور تمنائیں پورا فرماؤ، اصحاب صفہ کے جمیع صحابہ کو اے اللہ جزائے خیر عطا فرماؤ، ان کی خدمت کرنے والوں کو جزائے خیر عطا فرماؤ، تمام صحابہ صحابیات رضوان اللہ تعالیٰ علیہ مجمعین کو جنت الفردوس میں اعلیٰ مقام عطا فرماؤ، ہمیں زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرماؤ، اے اللہ جو بے سہارا ہیں ان کو سہارا عطا فرماؤ، اجڑو ہوں کو آباد فرماؤ، مظلوموں کی نصرت و مدد فرماؤ، ظالم کو اے اللہ ظلم سے ان کے ہاتھ کو روک لیجئے، مظالم کا خاتمہ فرما دیجئے، امن و امان عدل و انصاف کی فضائیں قائم فرما دیجئے، اے اللہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا امتی پوری دنیا میں جہاں کہیں پر بھی ہے اس کی اور اس کی قیامت تک آنے والی آل اولاد نسلوں کے ایمان اسلام دین جان مال گھر بار ہر چیز کی اپنے کرم سے حفاظت فرماؤ، اپنے فضل سے حفاظت فرماؤ، اپنے کرم سے حفاظت فرماؤ، ہماری عمر میں علم میں برکت عطا فرماؤ، اے اللہ تمام مساجد کی مدارس کی مقابر کی خانقاہوں کی مراکز کی دینی جماعتوں کی دینی اداروں کی اے اللہ اسلامی اوقاف کی اپنے کرم اور فضل سے حفاظت فرماؤ، اپنے کرم فضل سے حفاظت فرماؤ، اپنے کرم اور فضل سے حفاظت فرماؤ، اے اللہ عافیت کا سلامتی کا خیر کا معاملہ فرماؤ، دجال اور دجالی فتنوں سے حفاظت فرماؤ، اے اللہ عافیت سلامتی نصیب فرماؤ، محبوسین کو رہائی عطا فرماؤ، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرماؤ، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ، اللهم صل وسلم وبارك وانعم على سيدنا محمد وعلى اله وصحبه اجمعين، اللهم امين اللهم امين اللهم امين، سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.